अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरे र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
बैंक पनि साथी पनि।
नेपालगञ्जमा दुगटको गोदाममा भीषण आगलागी, असावधानीले बारम्बार आगलागीका घटना। बर्दियाको सीमामा ढाकाको त्रास, रातभर जागराम।
अपरिचित व्यक्तिले फेसबुक मार्फत दाङमा एक महिलाको 56 लाख ठगे। डोल्पावासीको पीडा, जोखिमपुर यात्रा, हवाई सेवा बन्द, चरम महँगी।
लामो खडेरीले बाँकेमा रोपाई प्रभावित, रोपेको खेतमा ताजा। बैतडी श्रीकोटका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न 4 घण्टाको समय खर्च।
र पत्रकारिता बारेमा नेपालगञ्जमा सार्वजनिक सुनवाई, बर्दिया निकुञ्जमा पर्यटक बढे, हुम्लाका कृषकद्वारा मनज्ञ आमदानी।
हुन्डई ट्राफिक सेफ्टी।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा आगलागीको खबर रहेको छ। जेठ 14 गते धम्बोजी नजिकै श्रेया फर्निचर तथा कार्पेट पसलमा भयानक आगलागी भयो। आगलागीको कारण थियो विद्युत तार सर्ट हुनु। त्यसको 4 दिन अघि पनि राष्ट्रिय वाणिज्य बैङ्कको एउटा कोठामा र 1 महिना अघि औद्योगिक क्षेत्रमा तार सर्ट भएर आगो लागेको थियो। ती घटनाभन्दा अझ बढी क्षति हुने गरी शनिबार हिजो दिउँसो केल दुग्गडको नेपालगञ्ज भुजैगाउँस्थित गोदाममा आगलागी भयो। यसको कारण पनि विद्युत तार सर्ट हुनु नै थियो। बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राई असावधानीका कारण बाँकेमा बारम्बार आगलागीका घटना हुने गरेको बताउनु भयो। करोडौँ लगानी गरेर व्यवसाय सञ्चालन गरिएका छन्, तर ती व्यवसायमा आगलागीबाट बच्न सावधानी पनि अप्नाइएको छैन। उहाँले भन्नुभयो, सामान्य कुरामा ख्याल नगर्दा ठूलो क्षति हुने गरेको छ। गर्मियामा सावधानी नअपनाउँदा आगलागीको घटना हुने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। सानोतिनो कुरामा ख्याल नगर्दा विद्युत तार सर्ट भएर ठूलो दुर्घटना हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख उमेश कुमार झा भन्नुहुन्छ, उपभोक्ताले सचेत हुने हो भने विद्युतीय आगलागीको घटनामा न्यूनीकरण गर्न सकिन्छ। 4 दमकल, 1000 सुरक्षाकर्मी परिचालन। दुगडको नेपालगञ्ज भुजैगाउँस्थित खाद्यान्न गोदाममा लागेको आगो नियन्त्रणका लागि करिब 4 घण्टा लाग्यो। त्यसका लागि एसपी टेक प्रसाद राईका अनुसार आगो नियन्त्रणमा 4 दमकल र करिब 1000 सुरक्षाकर्मी परिचालन गरिएको थियो। 40,000 क्विन्टल क्षमताको गोदाम दुगडको नेपालगञ्ज स्थित महाप्रबन्धक प्रदीप कुमारले आगलागीबाट कति क्षति भयो भन्ने बारे अनुमान गर्न गाह्रो भएको बताउनु भयो। कोहलपुर नगरपालिकाको नयाँ दमकल भए पनि हिजो आगलागी नियन्त्रणमा फलदायी हुन सकेन। दमकलका ड्राइभर नहुँदा प्रहरी आफैले दमकल आगलागी स्थलमा ल्यायो, तर पानीको फुहारा हाल्ने पाइप बिग्रिएको हुँदा अग्नि नियन्त्रकलाई निकै तनाव भयो। सावधानीका उपाय, फ्युज र एमसिबी अनिवार्य राख्ने, तर मेन्टेनेन्ट गर्नुभन्दा नयाँ तार राख्ने, टुक्रा टुक्रा भएको तार प्रयोग नगर्ने, विद्युतको तार वा प्लग नजिकै आगो नबाल्ने, घरबाट बाहिर निस्किँदा विद्युत अफ गर्ने लगायतको खबर आजको यो नागरिक पश्चिमेलीमा कलेन्द्र सेजवालले लेख्नु भएको छ।
कुनै पनि क्षेत्र भौगोलिक रूपमा दुर्गम वा सुगम हुनु मानवीय त्रुटि होइन। हिमाल पहाड तराई सबै प्राकृतिकै देन हुन्। भौगोलिक रूपमा दुर्गम ठाउँलाई मानवीय रूपले समेत पछाडि पारिँदा डोल्पावासी पीडामा छन्। डोल्पामा राज्यको दृष्टि पर्न नसक्दा चरम समस्या भोग्न बाध्य भएको स्थानीयहरू बताउँछन्। हवाई सेवा बन्द र पैदल मार्ग जोखिमपूर्ण भएका कारण डोल्पालीले महँगीको चरम समस्या भोगिरहेका छन्। तर यही ठाउँबाट टाटाबाट नेता कर्मचारी र व्यापारीका लागि भने दोहान गर्ने थलो बनिरहेको छ। डोल्पामा यातायातको एकमात्र साधनको रूपमा रहेको जुफाल विमानस्थल बन्द छ। नियमित हवाई सेवा दिइरहेको जुफाल विमानस्थल एक असारदेखि कालोपत्रीका लागि बन्द भएको हो। रामचन्द्र नेउपानेले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
सामाजिक सञ्जाल सूचना प्रवाहका लागि गतिलो माध्यम बन्दै गइरहेका छन्, तर यसको अधिक विश्वास गर्दा जाया जथा गुम्ने खतरा पनि उत्तिकै छ। दाङ लमहीकी सुजाता केसीको 56 लाख रुपियाँ यस्तै फन्दामा परेको छ। सुजाताका पनि सनमका पति सनमका अनुसार सुजाताको फेसबुक मेसेन्जरमा युएन्स स्मिथ नामको फेसबुक अकाउन्टबाट साथीका लागि अनुरोध आयो। सुजाताले अनुरोध स्वीकार गर्नुभयो। फेसबुकमा फ्रेन्डसिप बनेपछि स्मिथले आफू बेलायतमा इन्जिनियर रहेको बताउनुभयो। कुराकानीकै क्रममा स्मिथले नेपालमा आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने योजनामा रहेको सुनाउनु भयो। कुराकानी बढ्दै जान लाग थालेपछि स्मिथले केही दिन अघि नेपालमा व्यवसाय सञ्चालनका लागि सुजातालाई रकम पठाइदिने आश्वासन पनि देखाउनु भयो। यसको लागि 17 करोड नेपाली रुपियाँ सुजातालाई पठाइदिने र आफू नेपाल आएपछि सो रकमको लगानीमा मनी ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने विश्वास दिलाउँदै सुजाताको सहयोग माग्नु भयो। यो सल्लाह भएको 3 दिनपछि स्मिथले आफूले बैङ्क अफ अमेरिकाबाट सुजाताको नाममा नेपाली 17 करोड रकम पठाइदिने बताए। उक्त बैङ्कको शाखा नेपालमा नरहेकाले भारतको दिल्लीमा रहेको बैङ्कको शाखामा रकम पठाइदिने जनाए नभन्दै भारतीय नम्बरबाट सुजातालाई फोन आयो। बैङ्क अफ अमेरिकाको प्रमुखको रूपमा सुजातासँग फोनमा बोलेका ती व्यक्तिले 17 करोड रुपियाँ आएको थियो र उक्त रकम नेपाल ट्रान्सफर गर्नका लागि भारतीय सरकारको नियमानुसार कर तिर्नुपर्ने भनियो। अपरिचित व्यक्तिले फेसबुक मार्फत साथी बनाएर आफू बेलायतमा इन्जिनियर रहेको र नेपालमा आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने भन्दै दाङकी एक महिलालाई 56 लाख रुपैयाँ ठगेको खबर आजको नागरिकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ।
पर्याप्त वर्षा भइदिएको भए पश्चिम तराईका फाँटहरूमा धान लहलहाउने समय हो। रोपाई गरेको धानमा गाँज लाग्ने समयमा यो वर्ष खडेरी परेपछि किसानहरूले रोपाई गर्न पाएका छैनन्। रोपिएको धान सुक्न थालेको छ। रोपाई गर्ने जमिनमा धाजा फाट्न थालेको छ। खडेरीका कारण किसान चिन्तित बनेका छन्। खाल्डाखुल्टीमा जमेको पानी साना ट्युबवेलबाट तानेर किसानहरूले रोपाई गरेका थिए, तर खाल्डाखुल्टी सुकेपछि रोपाई गरेको धान जोगाउन किसानलाई धौधौ भएको छ। साउनको दोस्रो सातासम्म बाँकेमा करिब 20% मात्रै रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रोपिएको धान पानी नपाएर मर्न थालेको कृषिका सूचना अधिकारी धनबहादुर पुनले बताउनुभयो। रोपाई सुकेपछि किसानहरूको श्रम पसिना मल बिउमा लगाएको लगानी डुब्ने खतरा छ। सिँचाइ अभावमा रोपाई हुन नसकेपछि बिउ छिपिँदै गएको छ। यसले उत्पादनमा कमी आउने पुनले बताउनुभयो। ठाकुर सिंह थारूले बाँकेबाट कान्तिपुरमा खबर लेख्नु भएको छ।
घराइसी किनमेलका लागि गुलरिया बजार पुगेकी लक्ष्मी चौधरी हिजो हतार हतार सामान किन्दै हुनुहुन्थ्यो। सामान किन्न बजार आउनुभएका उहाँ समसाझै घर पुग्न हतारो भइरहेको थियो। बजारमा सामान किन्दै गरेको उहाँले भन्नुभयो, डाँका लाग्छन्, समयमै घर पुग्नु पर्यो भनेर हतारो छ। उहाँ मात्र नभई एक सातादेखि बजारका व्यवसायीदेखि सर्वसाधारण डाँकाको त्रासबाट मुक्त हुन सकेका छैनन्। गुलरिया नगरपालिका छेउमा मिठाई व्यवसाय गर्ने केशव गुप्ताले डाँकाको त्रास गाउँदेखि बजारसम्म रहेको बताउनुभयो। गुलरियाको चौगुर्जी, आशापुर, शान्तिनगर, कोठिया, रत्नपुर, टेपरी लगायत क्षेत्रमा डाकाको त्रासले स्थानीय रातभर जागाराम बस्दै आएका छन्। आजको नागरिकमा निर्मल घिमिरेले खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढेका छन्। निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु लगायत यातायात तथा होटल बासको सुविधा सुलभ भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पर्यटक बढेका हुन्। निकुञ्ज अवलोकनका लागि बर्दियामा पर्यटक बढेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो। अन्नपूर्ण पोस्टमा खबर छ।
बैतडीको दोगाड केदार गाउँपालिका 3 श्रीकोटका रमेश गिरी 10 कक्षामा पढ्नुहुन्छ। बिहान 7:30 बजेको कक्षा लिन उहाँ 5:30 बजे नै घरबाट निस्किनुपर्छ। बिहान झिसमिसेमै निहेडे श्रीकोटको कलौना क्षेत्रका विद्यार्थीले कक्षा छुट्छ। दैनिक चार घण्टा हिँड्न नपर्ने उनीहरू बताउँछन्। कलौना गाउँमा पाँच कक्षासम्म पढाइ हुन्छ। छ कक्षामाथिका सबै खोच लेक स्थित धर्मधर मावि जाने गरेका छन्। घर पुग्दा दिउँसोको दुई बज्छ, जाँदा उकालो भएकाले बढी समय लाग्छ। गिरीले भन्नुभयो, 7:30 बजेको कक्षा भ्याउन झिसमिसेमै हिँड्नुपर्छ। हिउँदमा रात पर्दा घर पुग्छौँ। हिँडेर थाकिने भएकाले घरमा आएर पढ्न गाह्रो हुने विद्यार्थीहरू सुनाउँछन्। आजको कान्तिपुरमा विद्यालय आउन जाउन गर्न 4 घन्टा पैदलको यात्रा भनेर शीर्षकमा बैतडीबाट खबर लेखिएको छ।
नागरिक पत्रकारिताले व्यापकता पाइरहेका बेला मूलधारका पत्रकारले अझ बढी जिम्मेवार पत्रकारिता गर्नुपर्ने औल्याइएको छ। नेपालगञ्जमा पहिलो पटक नागरिकको नजरमा मीडिया सम्बन्धी सार्वजनिक सुनवाई गरिएको हो। नेपाल पत्रकार महासङ्घ बाँकेको आयोजनामा भएको सार्वजनिक सुनवाईमा बोल्दै मीडिया मिसनका संयोजक डाक्टर सुरेश आचार्यले पत्रकारहरूले आचार संहिता पालना गर्नुपर्ने बताएका हुन्। नागरिकको चासोका विषयवस्तुलाई प्राथमिकता दिन सुझाव दिँदै संयोजक आचार्यले भन्नुभयो, नागरिक सरोकारका विषयलाई एजेन्डा बनाउनुपर्छ। उहाँले पीडितको न्याय दिलाउने अपेक्षा सञ्चार माध्यमसँग गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह समेत गर्नुभएको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा नागरिकको दृष्टिकोणमा मिडियाको भूमिका।
नागरिकले हेर्ने दृष्टिकोण चाहिँ अहिले पनि हामी मिडियालाई आवाजविहीनहरूको आवाज भन्छौँ, होइन? तर यो यथार्थमा आवाजविहीनहरूको आवाज बन्न सकेको छैन भन्ने कुराकै सन्देश नागरिक समाजले दिइराखेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँकी बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मिडियाले नागरिकका समस्या पहिचान गरी सम्बन्धित निकायलाई जवाबदेही बनाउने काम गर्छ भने अर्कोतर्फ समाजलाई सुसूचित गर्ने काम पनि गर्छ। समुदायमा रहेका विकृतिहरू हटाउँदै सभ्य समाज निर्माण गर्नु मिडियाको दायित्व पनि हो। नागरिकका नजरमा मिडियाको भूमिकाका विषयमा नेपाल पत्रकारहरूको मिसन टोलीले विभिन्न स्थानमा सार्वजनिक सुनवाई समेत गरिरहेको छ। यसै क्रममा मिसनको उद्देश्य र नागरिकको दृष्टिकोणमा मिडियाको भूमिकाका विषयमा कुराकानी गर्दै नेपालगञ्ज आइपुगेको मिसन टोलीका संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डाक्टर सुरेश आचार्य,
नेपालको पत्रकारितालाई कसरी बढीभन्दा बढी जिम्मेवार बनाउन सकिन्छ भन्ने हो, अकाउन्टेबल बनाउने, त्यो जिम्मेवार बनाउने सन्दर्भमा चाहिँ मिडियालाई सोसाइटीले कसरी हेरिरहेको रहेछ, एउटा नागरिकले कसरी हेरेको रहेछ, समाजले कसरी हेर्दो रहेछ, त्यो त्यसबारेमा जानकारी पाउन सक्यो भने मिडियाले आफूलाई कसरी करेक्सन गर्नुपर्छ, कसरी सच्याउँदै लैजान सक्छ भन्ने विषयमा पनि सार्वजनिक सुनवाईका लागि यो दुईटा उद्देश्य राखेर हामी आयौँ।
नागरिकले चाहिँ मिडियालाई दृष्टिकोण चाहिँ कस्तो पाउनु भएको छ?
नागरिकले हेर्ने दृष्टिकोण चाहिँ अहिले पनि हामी मिडियालाई आवाजविहीनहरूको आवाज भन्छौँ, होइन, तर यो यथार्थमा आवाजविहीनहरूको आवाज बन्न सकेको छैन भन्ने कुराकै सन्देश नागरिक समाजले दिइराखेको छ। किन भन्दाखेरि उनीहरूले जे भोगिराख्नु परेको छ, उनीहरूको दैनिक समस्या जे छ, त्यो दैनिक जीवनसँग जोडेर नेपाली पत्रकारिता हुन सकेको छैन। जहिले पनि ठुला कुराहरू, जहिले पनि नेताका कुराहरू, जहिले पनि राष्ट्रिय योजनाका कुराहरूमा मात्रै नेपाली मिडियाको ध्यान केन्द्रित भइराखेको छ। नेपाली मिडियाले एउटा सीमान्तकृत वर्गको समुदायले कसरी जीवनयापन गरिराखेको छ त्यो कुरालाई उठाउँदैन। उठाइहाल्यो भने कति बेला उठाउँछ भन्दा कुनै एउटा लेख लेख्नका लागि, फिचर बनाउनका लागि उठाउँछ, तर आज उसले उठाएको विषयले उनीहरूको जीवनमा कुनै रूपान्तरण गर्न सक्यो कि सकेन भन्ने विषयलाई फेरि उठाइराखेको हुँदैन। एकपटक उठाउँछ त्यहीँ बिर्सिन्छ, फेरि त्यो समुदाय चाहिँ जहाँको त्यहीँ अवस्थामा हुन्छ। त्यसैले अहिले भनिराखिएको के देखिन्छ भन्दाखेरि दुई तिनवटा कुराहरूमा नागरिकहरूले हाम्रा कुरा उठाइदिए हुन्थ्यो भन्ने गरेको देखिन्छ। एउटा चाहिँ के हो भने, एउटा म पीडित भएको छु, मेरो सुनिदिने कोही पनि छैन, म त्यो आवाज एउटा सक्षम निकायसम्म पुर्याउन सक्दिनँ, मिडियाले उठाइदियो भने यो मैले न्याय पाउने थिएँ भन्ने एउटा वर्ग छ। अर्को विकाससँग जोडिएको कुरा छ, विकासका थुप्रै गतिविधि भएका छन्। अब अझ पछिल्लो समयमा भन्ने हो भने त स्थानीय तहको निर्वाचन भइसकेपछि अब विकासका गतिविधिहरू तीव्र गतिमा अगाडि बढ्छन् भन्ने आकाङ्क्षा नागरिकले राखेका छन्। यो स्थितिमा विकासको योजना बन्छ कसरी, विकास कसका लागि आवश्यक हो, त्यो विकास भइरहेको ठाउँमा सही ढङ्गमा विकास भएको छ कि छैन भन्ने कुरालाई मिडियाले वाच डगको रूपमा एउटा त्यसलाई सधैँ निगरानी गर्ने हिसाबमा हेरिदियोस् भन्ने नागरिकको चाहना देखिन्छ। अर्को चाहिँ कस्तो देखिन्छ भन्दाखेरि, मैले जहाँबाट सेवा प्राप्त गर्ने हो त्यो सेवा प्राप्त गर्ने ठाउँमा मैले बेहोर्नु परेका पीडा अप्ठ्यारा समस्याहरूलाई चाहिँ मिडियाले ल्याइदियोस् र त्यो ठाउँमा आज मैले त्यो समस्या भोगेँ भने भोलि अर्को मान्छे जाँदा तिनै समस्या भोग्नुपर्ने स्थिति नआओस्, त्यसमा करेक्सन हुन सकोस् भन्ने ढङ्गबाट नागरिकले अपेक्षा गरेको देखिन्छ। तर मिडियामा आउने समाचार हेऱ्यो भने अहिले त प्रविधिको कारणले गर्दाखेरि पत्रकारहरू यति अल्छी भएर गएका छन्, यो अनलाइनमा आएको समाचारलाई कपी गर्ने र त्यसैलाई फेरि समाचारको रूपमा अखबारमा दिने र यहाँसम्म कि स्रोत उल्लेख नगरी दिने र सबै मिडियामा एउटै समाचार उही रूप र रङमा छापिने स्थितिले गर्दाखेरि पाठकले चाहिँ खास गरी पाठकले, मैले यो प्रिन्ट मिडियासँगको कुरा गरिराखेको छु, अखबारको कुरा गरिराखेको छु, पाठकहरू ठगिएको स्थिति छ।
पहिले पत्रकारिता गर्दा चाहिँ पत्रकारहरू र मिडिया सञ्चार माध्यमहरूले चाहिँ एजेन्डा मात्र निर्माण गर्ने हो, तर त्यसको मुद्दा समाधान होस् या नहोस् त्यसमा चाहिँ त्यो चाहिँ अन्य पक्षको चाहिँ त्यसमा बाइट हो भनेर चाहिँ जसरी पत्रकारितालाई लिने गरिन्थ्यो, यो के हो त साँच्चै?
अब कुनै समय थियो, यो पत्रकारिता भनेको विभिन्न चरणहरू पार गर्दै आएको छ। हिजो हामीले कथा कविता छाप्नेलाई पनि पत्रकारिता भन्यौँ, अहिले पनि कहिलेकाहीँ मानिसहरू साहित्यिक पत्रकारिता भनिराखेकै हुन्छन्। सुधा सागरको इतिहासमा फर्केर हेर्ने हो भने त्यो समाचार थिएन, त्यो लेख थियो, कविता थियो।
मिसन टोलीका संयोजक डाक्टर सुरेश आचार्य र कमला हमाल अब अर्को सन्दर्भ, हुम्ला जिल्लामा कृषि व्यवसाय गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय भेडा बाख्रा, च्याङ्रा, चौरी पालन, स्याउ खेती, ताजा तरकारी, फलफूल, नर्सरी र जडीबुटी खेती व्यवसायमा युवा कृषकको आकर्षण बढेको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत चन्द्रप्रसाद रिसालले बताउनुभयो। जनक बहादुर शाहीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यस्तै कृषि विकास कार्यालय जुम्लाले स्याउ पाकेपछि मात्र टिप्न किसानलाई सुझाव दिएको छ। काँचो स्याउ टिपेर बेच्दा जुम्ली स्याउको गुणस्तरीयता घट्दै जाने कार्यालयको भनाइ रहेको छ। कृषि विकास कार्यालय जुम्लाले भदौ पहिलो साता मात्रै निकासा पूर्ज दिने तयारी थालेको छ। जिल्ला प्रशासन र जिल्ला प्रहरीको समन्वयमा काँचो स्याउलाई जिल्लाबाट निर्यात हुन नदिने रणनीति अघि सारिएको हो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
तराईका 18 सहरलाई आधुनिक र सुविधा सम्पन्न सहरका रूपमा विकास गरी आर्थिक केन्द्र बनाउने उद्देश्यले सरकारले गत आर्थिक वर्षदेखि लागू गरेको सघन सहरी विकास कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको छ। सो कार्यक्रम प्रदेश नम्बर 7 कैलालीको धनगढी उपमहानगरपालिकामा र कञ्चनपुरको भीमदत्त नगरपालिकामा लागू गरिएको छ। कार्यक्रम लागू भएको पहिलो वर्ष यी दुई नगरमा 30% पनि बजेट खर्च हुन सकेन। कार्यान्वयनमा भएको ढिलाइले योजनाको सम्झौता बाहेक निर्माणका काम सुरु भएनन्। योजना को सम्झौता पनि आर्थिक वर्ष सकिने लाग्दा असारमा मात्रै भएको छ। आजको नयाँ पत्रिकामा खबर छापिएको छ। पश्चिम डायरीमा जनप्रतिनिधि प्रतिको पहिलो अपेक्षा,
विकास हुनु पर्यो, बाटाघाटा हुनु पर्यो, कोही वृद्धि छन् त्यसलाई राम्रो हुनु पर्यो
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडी, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदिए हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई सोधेका छौँ। सुनौ नागरिक आवाज।
म वाइबी आले, स्थानीय स्रोतको जुन परिचालन छ हाम्रो जुन ओडामा, जे जेटी स्थानीय स्रोत छ त्यसलाई चाहिँ राम्रोसँग परिचालन गरेर ओडाको विकास गरौँ भन्न चाहन्छौँ।
मेरो नाम सुनाल पाण्डे। हाम्रो अपेक्षा के थियो भन्नुहुन्छ भने, सबैभन्दा समस्या बाटोघाटको समस्या छ। अब 6 किलोमिटर बाटो छ, त्यो एकदम कच्ची छ। त्यसपछि खानेपानीको समस्या छ, बेरोजगारी समस्याहरू छन्। अपेक्षा चाहिँ पुरा गर्छ।
मेरो नाम टेक बहादुर साई। प्रतिनिधित्व गर्नुभएका निर्वाचित पदाधिकारीज्यूहरूलाई यो डुडुवा खोलाले क्षति पुर्याएको तटबन्धनका लागि पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राखेका छौँ। टोल टोलमा जाने बाटाहरू, यो बर्खाको समय भएकाले, हिलतम्बे भएकाले ती बाटाहरूलाई केही गिराबिल कार्य पनि अगाडि बढाउनु हुनेछ, तत्काल छिटो गर्नुहुनेछ भन्ने अपेक्षा।
वीर बहादुर कौर।
विकास हुनु पर्यो, बाटाघाटा हुनु पर्यो, कोही वृद्धि छन् त्यसलाई राम्रो हुनु पर्यो।
हाम्रो नाम ननकोवली छ। अब त्यो भोट दिए आफ्नो इच्छाको लागि दिएछ भने, आफ्नो सेवाको लागि दिएछौँ। अब सेवा नगरे भने के काम होला
मेरो शान्ता देवी रोगा राम्रो त अब काम परे बेला अब टाढा जान नपरोस् आफ्नै ओडामा है आफ्नै ओडामा यताउता गरेको अब हामीलाई सबै कुरा टाढा जान नपरोस्
छाउपडी प्रथा उन्मूलनमा शिक्षित नयाँ पुस्ता नै मुख्य तगारो बनेको छ। गाउँका शिक्षित व्यक्तिले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन्। पढे लेखेका र जागिरे महिला महिनावारी हुँदा आफै छाउगोठमा सुत्दै आएका छन्। शिक्षित भनिएका व्यक्ति र नयाँ पुस्ताले नै छाउगोठ बार्ने कुसंस्कारलाई अगाल्न थालेपछि दैलेखमा र सुर्खेतमा छाउपडी उन्मूलनमा झन चुनौती थपिएको खबर गजेन्द्र बोहरा र ललित बुढाले अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा लेख्नु भएको छ।
गरिबी निवारण कोषले 11 वर्षको अवधिमा रुकुम जिल्लामा 69 भौतिक पूर्वाधार निर्माणका काम गरेको छ। जिल्लाका 9 स्थानीय तहका विभिन्न वडामा योजना निर्माण पुरा भएका हुन्। 40 खानेपानी योजना, 15 विद्यालय, 9 सिँचाइ आयोजना र 5 लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएको कोषको जिल्ला इकाइ कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 2 विद्यालय भवन, 2 सिँचाइ आयोजना र 1 लघु जलविद्युत आयोजना गरी 5 योजना निर्माणाधीन छन्। आजको कान्तिपुरमा खबर छापिएको छ। यता जाजरकोटका विभिन्न गाउँपालिका र नगरपालिकामा लोकप्रिय बजेट ल्याउन होडबाजी चलेको छ। आर्थिक वर्ष 2074-75 प्रस्तावित नीति तथा बजेटमा त्यहाँका स्थानीय तहले एक पछि अर्को सुधारका योजना सार्वजनिक गरेका छन्। पूर्वाधार विकासमा जोड दिँदै सामाजिक सुधारका कार्यक्रम चालु आर्थिक वर्षमा लागू गर्ने उद्घोष गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।
सशस्त्र द्वन्द्वका पीडितका लागि आएको मध्ये 8,83,500 रुपियाँ फिर्ता भएको छ। झन्झटिलो प्रक्रिया, आर्थिक वर्षको अन्त्यमा रकम आउनु, पीडितसम्म सूचना अभाव, लागत विवरण छुट लगायतका कारण ठूलो रकम फिर्ता हुन पुगेको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
लामो समयदेखि जिडो बनेको बाँकेको दोन्द्रा नालाको कलभर्ट भत्किएको छ। हिजो सामान लोड गरिएको ट्र्याक्टर कलभर्ट पार गर्ने क्रममा ट्र्याक्टरको भार थेग्न नसकी कलभर्ट भत्किएको हो। कलभर्टसँगै ट्र्याक्टरको ट्राली नालामा भासिएको खबर आजको सद्भावमा छापिएको छ। यता पहिलो बैठकले भत्ता बिरामीलाई जाजरकोटको त्रिवेणी नालगाड नगरपालिका जनप्रतिनिधिले पहिलो बैठकको भत्ता बिरामीलाई दिने निर्णय गरेका छन्। यता कैलालीमा कान्द्रा नदीमा डुबेर दुईजनाको ज्यान गएको छ। घोडाघोडी नगरपालिका 10 घुम्नी भाकलका 18 वर्षीय सुरेश धामी र बझाङको मास्टा गाउँपालिका 4 15 वर्षीय सुरेश कठायतको ज्यान गएको खबर आजको नयाँ पत्रिकामा छ। यता प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि मतदाता नामावली सङ्कलन सुरु गरेको निर्वाचन कार्यालयले हिजो पनि मतदाता नामावली सङ्कलन कार्यालय निरन्तरता दियो। क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका प्रमुख वसन्त राज अधिकारीका अनुसार हिजोसम्म 3,402 मतदाता नामावली दर्ता गराएको खबर आजको दैनिक नेपालगञ्जमा छापिएको छ।
कञ्चनपुर जिल्ला अदालतमा मुद्दाको चाप ह्वात्तै बढेको छ। महाकाली अञ्चलको दार्चुला, बैतडी र डडेलधुराको तुलनामा कञ्चनपुरमा मुद्दा बढी परेका छन्। राजेन्द्र भट्टले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत निजी क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया थालेको कान्तिपुरमा खबर छ। यता तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धितालको हत्यामा संलग्न पहिचान गर्न परिवारले माग गरेको पनि कान्तिपुरमा खबर छ। यस्तै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 39 स्मृति दिवस हिजो बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यता नयाँ पत्रिकामा छापिएको खबर अनुसार सदरमुकाम मारतडीसँगै जोडिएको बढी मालिका नगरपालिका 9 ओखाडीमा रहेको दलित हलिया बस्ती बाढी र पहिरोको उच्च जोखिममा परेको छ। यो बाजुराको खबर रहेको छ। उता बझाङमा पूर्व पर्यटन मन्त्री तथा एमाले सचिव प्रदीप गिमालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो निर्माण गर्न पहल गर्ने बताउनु भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
पश्चिम डायरीमा अब जनप्रतिनिधिको विचार। अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूका मुख्य प्राथमिकता के छन् भन्ने विषयमा हामीले लगातार वडा अध्यक्षहरूका भनाई प्रसारण गरिरहेका छौँ। सुनौ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष कालीबहादुर सिंहको विचार।
नमुना वडा बनाउने, हरियाली वडा बनाउने, प्रत्येक घरमा हरियो कम्तीमा पाँचवटा रुखहरू लगाएर एउटा वातावरणलाई सुधार गरेर बनाउने योजना छ। त्यस्तै गरेर यो वडामा भएका 78 किलोमिटर हाम्रो सडक हिलामे छन्, ग्राभेल पनि राम्रोसँग हुन सकेका छैनन्। त्यस्ता बाटोलाई ग्राभेलिङ गरी उन्नत स्तर गरी अधिकांश केही भागलाई कालोपत्रेसम्म गराउने भन्ने एउटा लक्ष्य लिएका छौँ। र अरू यहाँका अधिकांश किसान दाजुभाइहरूका लागि एकदमै कृषि कार्यक्रमहरूलाई पदार्थतासा जोड दिएर प्राथमिकता राख्ने लक्ष्य लिएका छौँ। र त्यस्तै यो वडामा रहेका अधिकांश अव्यवस्थित बसोबास गरिरहेका जनताहरू हुनुहुन्छ, उहाँहरूका लागि व्यवस्थित बस्ती विस्तार गर्नका लागि हामी बैजनाथ गाउँपालिकाले योजनाहरू लिएर त्यो योजनालाई कार्यान्वयन गर्नेतर्फ हामी लगाउनेछौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जमा दुगटको गोदाममा भीषण आगलागी, असावधानीले बारम्बार घटना, बर्दियाको सीमामा डाँकाको त्रास, रातभर जागराम।
अपरिचित व्यक्तिले फेसबुक मार्फत दाङमा एक महिलाको 56 लाख ठगे, डोल्पावासीको पीडा, जोखिमपुर यात्रा, हवाई सेवा बन्द, चरम महँगी।
लामो खडेरीले बाँकेमा रोपाई प्रभावित, रोपेको खेतमा धाँजा, बैतडी श्रीकोटका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न 4 घण्टाको समय खर्च।
र पत्रकारिताका बारेमा नेपालगञ्जमा सार्वजनिक सुनवाई, बर्दिया निकुञ्जमा पर्यटक बढे, हुम्लाका कृषकद्वारा मनज्ञ आमदानी।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज साउन 8 गते आइतबार, जुलाई 23 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो